यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको दल दर्ताका लागि 4 दिन समय थप गर्ने आयोगको निर्णय। हालसम्म 106 दलद्वारा निवेदन पेश। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाएर विश्वविद्यालयलाई राजनीति मुक्त गर्नुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको भनाई। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी पुष 1 गतेदेखि 3 महिनासम्म बाघ गणना गर्ने। हङकङको एक आवासीय क्षेत्रमा आग लागि हुँदा कम्तीमा 13 जनाको मृत्यु। र एनपीएल क्रिकेटमा चितवन राइनोजद्वारा विराटनगर किङ्स सामु जीतका लागि 175 रनको चुनौती। विराटनगर जवाफी ब्याटिङमा
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि 4 दिन थप गरेको छ। दल दर्ताका लागि यही मंगिर 1 गतेदेखि आजसम्मको समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले 4 दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगको हाल दर्ता कायम रहेका 137 दल मध्ये आजसम्म 106 दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब 99 दिन बाँकी छ। प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ़ने धारणा व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मंगिर पर्खनुपर्ने अवस्था आउनु राम्रो होइन भन्नुहुँदै विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताउनुभयो। विश्वविद्यालयहरू पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड़ पनि दिनुभयो। साधारण सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अध्यादेश वा अन्य कानूनी प्रबन्ध गरी प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने सन्दर्भमा विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो। यस्तै साधारण सभाले विश्वविद्यालय मातहतका प्रादेशिक कार्यालयलाई क्षमतायुक्त बनाउँदै क्रमशः प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ। यसै गरी मानव संसाधन तथा जनशक्ति विकास, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधि मार्फत डिजिटल रूपान्तरण र अनुसन्धानका लागि स्रोत साधनको व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको भोलि बस्ने बैठकबाट महाधिवेशनको मिति तय गर्न दवाब दिनका लागि कंग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाडौँमा विशेष भेला गरेका छन्। नेपाली कंग्रेसको विक्रम सम्मत 2014 सालमा भएको पहिलो विशेष महाधिवेशनका सहभागी नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजय बाबु शिवाकोटी, लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुन, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो। भेलामा नेता गुरू घिमिरेले संसारकै कीर्तिमान भंग हुने गरी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गर्दै भोलिको बैठक समेत निर्णयमा नपुगी सर्न सक्ने आशंका व्यक्त गर्नुभयो। नेपाली कंग्रेसले भदौ 23 र 24 गते पछिको राजनीतिक अवस्था र पार्टीको आगामी महाधिवेशनबारे छलफल गर्न असोज 28 गतेदेखि केन्द्रीय कार्य समितिको बैठक बोलाएको थियो भने असोज 29 गते 54% महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी नियमित अधिवेशन हुन नसके विधान अनुसार विशेष महाधिवेशन हुनुपर्ने माग गरेका थिए। तर आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन अगाडि नै पार्टीको अधिवेशन गर्ने कि निर्वाचनपछि गर्ने भन्ने विवादका कारण केन्द्रीय कार्य समितिको बैठक लम्बिँदै गएको छ। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। नेकपा एमालेको 11 औं राष्ट्रिय महाधिवेशन सचिवालय समितिले महाधिवेशन तयारीबारे उपसमितिहरूसँग आज छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशन तयारीका लागि पार्टीले गठन गरेको विभिन्न 12 वटा उपसमितिका संयोजकहरूसँग छलफल गरेको हो। बैठकमा उपसमितिका संयोजकहरूले हालसम्मको कार्य प्रगति विवरण पेश गर्नुभएको थियो। यस्तै बैठकले 11 औं महाधिवेशनका लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मूल नारा पनि तय गरेको छ। एमालेको राष्ट्रिय महाधिवेशन यही मंगिर 27 गतेदेखि काठमाडौँमा हुने तय भएको छ। नेपाल सरकारका नवनियुक्त मुख्य सचिव सुमनराज अरियालले आज पदबहाली गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज पदबहाली गर्दै मुख्य सचिव अरियालले निजामती सेवाको शाखलाई अझ उचो बनाउँदै सुशासन सेवा प्रवाह विकास निर्माण र समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात क्रियाशील रहने बताउनुभयो। मुख्य सचिव अरियालले आफू सार्वजनिक सेवालाई चुस्त र नागरिक मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने उल्लेख गर्नुभयो। यस्तै मुख्य सचिव अरियालले जीएनजी आन्दोलन मार्फत मुखरित भएका सुशासनको संस्थागत विकास भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा आमूल सुधारका विषयहरूलाई उच्च प्राथमिकतामा राखी काम गर्न सचिवहरूलाई निर्देशन दिनुभयो। भोजपुर जिल्लाकै पहिलो र एकमात्र चिया उद्योगबाट उत्पादित चिया देशका ठूला शहरसँगै विदेशमा समेत पुग्न थालेको छ। एकजना युवाले सञ्चालन गरेको चिया उद्योगले राम्रो आमदानी गर्नुका साथै अन्य युवाका लागि समेत उदाहरण बनेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
व्यावसायिक चिया खेतीमा लाग्नुभएका भोजपुरको टेम्केमयु गाउँपालिका 3 का 35 पछि रंजित गिरी समाजको उदाहरणीय बन्नुभएको छ। गिरीको समय चिया हेरचाह र टिपेको चिया परशोधनमा बित्ने गरेको छ। विगतमा हातको सहायताले चिया परशोधन गर्दै आउनुभएका गिरीले 2076 सालबाट चिया उद्योग सञ्चालनमा ल्याउनु भएको हो। उहाँको यो उद्योग भोजपुर जिल्लामा चियाको क्षेत्रमा एक र पहिलो उद्योग पनि हो। हालसम्म चियाको लागि करिब 2,50,00,000 लगानी गरेको व्यावसायिक गिरीले बताउनुभयो।
हामीले 12 वर्ष अगाडि यहाँ चिया खेतीको शुरूआत गरेको थियौं। चिया खेतीलाई चाहिँ हामीले 6 वर्ष अगाडि उद्योग नै राखेर सञ्चालनमा ल्याएर चिया बनाउन थालेर प्याकेजिङ गरेर बेच्न पनि थालेका छौँ।
आफ्नो उद्योगमा उत्पादन भएको अर्ग्यानिक हरियो चिया प्रति केजी 1,800, कालो चिया 1,200 र सिल्भर चिया 30,000 बिक्री गर्दै आउनु भएको छ। चियाले उचित मूल्य पाएको खण्डमा वार्षिक 25-30 लाखसम्म आमदानी लिन सकिने व्यवसायी गिरीको भनाइ छ। 12 वर्ष अघि ढाकामा बिरुवा ल्याएर चिया खेती शुरू गरेको उहाँको बुवा शर्मान गिरीले बताउनुभयो।
चियाको शुरूआत मैले पाखरीबासदेखि ढाकरमा चियाका डालाहरू बोड बोकाएर यहाँ ल्याएर नर्सरी गरेर आसामको जलपाइगुडीबाट कुटी ल्याएर बिरुवा उत्पादन गरेर चिया शुरूआत गरेको भोजपुर जिल्लामा पहिले।
युवा व्यवसायी गिरीले सञ्चालन गरेको चिया खेती जिल्लामा नै उदाहरणीय रहेको वडाध्यक्ष पुनः प्रसाद राईले बताउनुभयो।
पहिला चिया चाहिँ इलाममा मात्रै हुन्छ, झापामा मात्रै हुन्छ भन्ने सुनिन्थ्यो, तर अहिले हाम्रो आफ्नै जिल्लामा पनि ठुलो क्षेत्र चिया लगाउनु पर्छ। त्यसलाई चाहिँ हामीले पर्यटनसँग जोड्न सकियो भने
उहाँ चिया बगानमा अनुगमनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगान भित्र नै टेम्के फन पार्क तथा रिसोर्ट सञ्चालन गर्नुभएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले उद्योग वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समय सीमा तोकेर 39 बुँदे कार्ययोजना ल्याएको हो। व्यावसायिक सुशासन प्रवर्धनका लागि नीतिगत तथा कानूनी सहजीकरण, गरीबी निवारणका लागि लघु उद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेशाको संरक्षण एवं प्रवर्धन मार्फत रोजगारी तथा आय आर्जनका अवसर सिर्जना गरिने कार्ययोजनामा उल्लेख छ। आगामी पुष एक गतेदेखि बाघ गणना गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। पुष माघ र फागुन गरी तीन महिना लगाएर पर्सा, चितवन, बाँके बर्दिया र शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागेको हो। हरेक चार चार वर्षमा गर्ने बाघ गणना अन्तर्गत शुरूमा चितवन र पर्सा, त्यसपछि बाँके र बर्दिया तथा अन्तिममा शुक्लफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डीमा गर्न लागेको विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। निकुञ्ज विभागले सरकारी निकाय र दात्री निकायहरूसँग भएका 1100 क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिनुभयो। यसअघि सन् 2022 गरिएको बाघ गणनामा नेपालमा 335 वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। बाघ गणना सम्पन्न भएपछि गैंडा गणना गर्ने निकुञ्ज विभागले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यावारिधि पीएचडी गरेको झूठो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले आज त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक छनौट समितिका संयोजक प्राध्यापक डाक्टर जयालक्ष्मी प्रधान, सदस्यहरू प्राध्यापक डाक्टर मोतीलाल शर्मा, प्राध्यापक डाक्टर मेघराज पोखरेल र तत्कालीन सहपरीक्षा नियन्त्रक डिलीराम प्रसाई विरूद्ध झूठो प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको हुँदा पाएको भनी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। झूठो विवरण पेश गरेर प्रसाई सहपरीक्षा नियन्त्रक बनेको आयोगले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन सरकार केन्द्रित रहेको बताउनु भएको छ। राष्ट्रिय युवा परिषद र नेपाल बिजनेस इन्स्टिच्यूटले संयुक्त रूपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन 2082 आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जीएनजी आन्दोलनका रूपमा प्रकट भएको बताउनुभयो। पुराना ऐन कानूनले समृद्धिको जनचाहना पूरा गर्न रोकेको दावी गर्दै मन्त्री घिसिङले निर्वाचनपछि आउने सरकारले विकासको बाधक बन्ने त्यस्ता ऐन कानून र नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक स्थित धुलीखेल खावा सड़क विस्तार पुनः शुरू भएको छ। नयाँ निर्माण कम्पनीसँग गत कार्तिकमा भ्याट बाहेक 31,56,00,000 रूपियाँमा ठेक्का सम्झौता गरिएपछि सड़क विस्तारको काम पुनः शुरू भएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। 14 महिनामा काम सम्पन्न गर्ने गरी पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालो पत्र सक्ने र बाँकी काम गर्दै जाने कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। निर्माणमा आएको ढिलासुस्तीका कारण 3 वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालित निशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित भएका छन्। शिविरमा 259 जनाको स्वास्थ्य परीक्षण गरिएकोमा 20 जनामा शारीरिक अपाङ्गता पहिचान भएको छ। उनीहरूको उपचारका साथै आवश्यक सामग्रीहरू समेत शिविरले नै उपलब्ध गराउनेछ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको लालझाडी गाउँपालिकाले सञ्चालन गरेको निशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविरमा 259 जनाको स्वास्थ्य परीक्षण गरिएकोमा 20 जनामा शारीरिक अपाङ्गता पहिचान भएको छ। युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निशुल्क अपाङ्गता पहिचान शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिन्थ्यो। स्वास्थ्य परीक्षण गराउनुभएका सेवाग्राहीहरूले गाउँमै निशुल्क स्वास्थ्य सेवा पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा जोड़ दिनुभएको छ। स्वास्थ्य शिविरमा पुग्नुभएका सेवाग्राहीहरू
मोटी बिन्दु भइसकेका छ, अपरेशन गर्नुपर्छ, भोलि आउनु नभए पर्सि आउनु भनेका छन्। खर्च उटीको लाग्दैन, 400 रुपियाँ खुन चेकको हुन्छ। हामीलाई सुविधा हो नि,
टाढा जाउने कति दिनमा पैसा आउँछ, अब यहाँ त घरै छन्, चेक गराउने, इलाज गराउने, म सबै घरमा सुत्ने, राम्रो छ।
पहिला त चेक गराउन गयो हजुर, काहीँ झुटे बोल्न धनगढीमा, अनि
अपाङ्गता पहिचान, अभिलेखीकरण र सेवा पहुँचलाई व्यवस्थित गर्न यस्ता शिविर अत्यन्तै महत्वपूर्ण हुने गर्दछन्। सामाजिक न्यायको अवधारणालाई थोरै भए पनि कार्यान्वयन गर्न गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको पाइन्छ। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा,
चाहे हिँड्ने व्हीलचेयर होस्, चाहे कानमा सुन्ने एरो होस् या अन्य सामग्री हो, ती यसै शिविरबाट डाक्टरहरूले छनौट गर्छन्, त्यसपछि पुनः त्यसलाई हामी वितरण गर्छौं। लालझाडी गाउँपालिका र एनएसडब्ल्यू समूहको सहयोगमा दिनुपर्ने सामग्रीहरू हामी उपलब्ध गराउँछौँ।
विगतका वर्षहरूमा सञ्चालित शिविर मार्फत पहिचान भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको थियो। यसपटक पनि थप वास्तविक अपाङ्गता पहिचानमा विशेष ध्यान दिइएको गाउँपालिकाले जनाएको छ। लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राणा:
उहाँहरू एकदमै खुसी हुनुहुन्छ। एउटा खुट्टा नभएको अवस्था थियो, गाउँपालिकादेखि समन्वय गरेर संघ संस्थालाई चाहिँ खुट्टा उपलब्ध गराउन पनि सफल भयो। आँखाको पनि अपरेसन गर्न जाँदा उहाँहरू खुसी, र अझ पनि छुटेका लालझाडीवासीहरू यसै गरी सञ्चालन गरिदिएपछि एकदमै राम्रो हुन्छ, कम मूल्यमा पनि हामी सेवा सुविधा लिन सक्छौ भन्ने उहाँहरूको चाहिँ आशा छ।
अपाङ्गता भएका व्यक्तिहरूको पहिचान मात्र होइन, उहाँहरूलाई आवश्यक सेवा र सहायक सामग्री उपलब्ध गराउन पनि यस्ता शिविर महत्वपूर्ण मानिन्छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार: हङकङको एक आवासीय क्षेत्रमा आग लागि हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना अग्नि नियन्त्रक रहेको र धेरै मानिसहरू अझै आग लागि भएको अपार्टमेन्टमा फँसिरहेका छन्। ताइपो जिल्ला स्थित अपार्टमेन्ट कम्प्लेक्समा आज दिउँसोबाट भएको आगलागीमा 15 जना घाइते भएका छन्। आगलागी भएको आवासीय ब्लकमा झण्डै 2000 फ्ल्याटहरू रहेका र 4600 मानिस बस्ने गरेका जनाइएको छ। हङकङमा 17 वर्षपछि यति ठूलो स्तरमा आगलागी भएको अधिकारीहरूले बताएका छन्। ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जेयर बोलसोनारोलाई चुनाव हारेपछि पनि सत्ता पल्टाउन खोजेको अभियोगमा 27 वर्षको कारागार सजाय सुनाएको छ। न्यायाधीश अलेक्जेन्डर डी मोरेसले मुद्दाको अन्तिम टुंगो लागेको र अब त्यसमा कुनै पुनरावेदन हुन नसक्ने बताउनुभयो। 70 वर्षीय बोलसोनारोले सुनवाईका बेला आफ्नो स्वास्थ्यमा समस्या रहेको बताएपछि अदालतले उहाँलाई पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन पनि आदेश दिएको छ। पूर्व राष्ट्रपति बोलसोनारोलाई राजधानी ब्रसिलियाको कारागारमा राखिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश मामिला दूत स्टीभ बिटकोफले आगामी हप्ता अमेरिकाले ल्याएको शान्ति प्रस्तावमा रशियाको विदेश मन्त्रालयसँग वार्ता गर्नुहुने भएको छ। शुरूमा अमेरिकाले तयार पारेको सो शान्ति प्रस्तावमा युक्रेनले आपत्ति जनाई विभिन्न चरणमा छलफल गरी सन्तुष्ट रहेको संकेत गरेपछि रशियासँग पनि छलफल हुन लागेको हो। अमेरिकी विशेष दूत बिटकोफको रशिया भ्रमणलाई रशियाले राष्ट्रपति भ्लादिमिर पुटिनकै निकटवर्तीबाट घनिष्ठ पुष्टि भइसकेकोले अमेरिकी प्रस्ताव अघि बढ़ने भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षका चासो सम्बोधन गरेर प्रस्तावलाई अन्तिम रूप दिने बताइसक्नु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पश्चिम नवलप्रासीको सुनवल नगरपालिकामा एमसीए नेपाल मार्फत निर्माण हुने न्यू बुटवल सब स्टेशन र 18 किलोमिटर पर्सान लाइन निर्माण कार्यको शुभारम्भ भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्सनले संयुक्त रूपमा पर्सान लाइन निर्माणको शुभारम्भ गर्नुभएको हो। शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खनालले सब स्टेशन र पर्सान लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अमेरिकी राजदूत डिन आर थम्सनले पर्सान लाइन तथा सब स्टेशन जस्ता आयोजनाले नेपालभर व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सृजना गर्ने उल्लेख गर्नुभयो। निर्माण शुरू भएको 18 किलोमिटर पर्सान लाइनले 400 केभी न्यू बुटवल सब स्टेशनलाई नेपाल भारत सीमासँग जोड्नेछ। उक्त पूर्वाधार करिब 5 करोड़ अमेरिकी डलर लगानीमा निर्माण हुनेछ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको अभिलेखीकरण बुधबारबाट शुरू गरेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड 2082 जारी गरेपछि प्राधिकरणले अभिलेखीकरणको प्रक्रिया शुरू गरेको हो। अभिलेखीकरणको लागि सफ्टवेयर तयार पारेर प्राधिकरणले सबै बचत तथा ऋण सहकारीहरूलाई अभिलेखीकरण हुन आग्रह गरेको छ। प्राधिकरणले बुधबार ललितपुरमा आयोजना गरेको सफ्टवेयर शुभारम्भ कार्यक्रममा आयोगका अध्यक्ष डाक्टर खगरा शर्माले सहकारीको नियमन, अनुगमन र सुपरिवेक्षणलाई सहज होस् भन्ने उद्देश्यले अभिलेखीकरण शुरू गरेको बताउनुभयो। उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरू सम्बद्ध सबै निकाय मिलेर समाधान गर्दै जानुपर्नेमा पनि जोड़ दिनुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकार निर्देशक डाक्टर शेष नारायण पौडेलले प्राधिकरणले सहकारीहरूलाई व्यवस्थित रूपले अनुगमन, नियमन र सुपरिवेक्षण गर्नका लागि अभिलेखीकरणको कार्य अघि बढ़ाएको बताउनुभयो। अभिलेखीकरण गर्न बनेको सफ्टवेयरमा सहकारीहरूले तोकेका विवरणहरू विभिन्न 8 तहमा प्रविष्ट गरेपछि प्राधिकरणबाट अनलाइन रुजु गर्ने तथा स्वीकृति दिने व्यवस्था गरिएको छ। नेपालका आयातकर्ताहरूले भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट स्थल मार्ग हुँदै कन्टेनरमा सामान ओसार्दा भारतको झारखण्ड र बिहार राज्यमा विभिन्न समस्या झेल्नु परेको बताएका छन्। तेस्रो मुलुकबाट समुद्री मार्ग हुँदै आयात भएका सामान वीरगंजमा रेलवे र्याक वा ट्रक कन्टेनरमा ढुवानी गरेर ल्याउने गरिन्छ। नेपालका आयातकर्ताले स्थल मार्ग हुँदै ल्याउने सामानमा विशेष गरी झारखण्ड र बिहार राज्यका प्रहरीलाई जरिमाना तिर्नुपर्ने लगायतका समस्या रहेको बताउनु भएको छ। वीरगंजका उद्योगी व्यवसायीले पनि स्थल मार्ग हुँदै मालवाहक सवारी साधन ल्याउँदा विभिन्न ठाउँमा समस्या बिहोर्नु परेको गुनासो गर्नु भएको छ। कलकत्तामा आयोजित एक कार्यक्रममा नेपाल कार्गो ह्यान्डलिङ एसोसिएशन कलकत्ताका सचिव महेन्द्र कुमार दुगडले कोलकाता हुँदै वीरगंज भन्सार कार्यालयसम्म मालवाहक ट्रक ढुवानी गर्दा बिहार र झारखण्ड राज्यमा भारतीय प्रहरीबाट झन्झट बिहोर्नु परेको गुनासो गर्नुभयो। कलकत्ताका लागि नेपाली महावाणिज्य दूत जक्क प्रसाद आचार्यले नेपालका व्यापारी तथा व्यवसायीको ट्रक र कन्टेनर मार्फत माल सामान ढुवानी गर्दा भारतको झारखण्ड र बिहार राज्यमा बेला फकत समस्या झेल्नु परेको गुनासो बारम्बार आउने गरेको बताउनुभयो। कलकत्ता बन्दरगाह हुँदै 60% मालवाहक सामान रेल र्याक मार्फत कन्टेनरमा ल्याउने गरिन्छ भने 40% मालवाहक सामान ट्रकमा ओसार्ने गरिन्छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्सलाई 48 रनले पराजित गरेको छ। भर्खरै सकिएको खेलमा चितवनले विराटनगरको अपराजित यात्रामा ब्रेक लगाएको हो। पहिले ब्याटिङ गरेको चितवनले 174 रन बनाएको थियो। चितवनका लागि दीपक बोहराले 5, डेभिड मिलनले 17, देव खनालले 28, सैफ जैबले 32, रवि बोहराले 65 रनको योगदान गरे भने कप्तान कुशल मल्ल 20 रनमा नट आउट भए। रवि भोफराले 38 बलमा 3 चौका र 4 छक्काको विस्फोटक ब्याटिङ गर्दै 65 रन बनाए। उनले जारी एनपीएलमा लगातार तेस्रो अर्धशतक समेत प्रहार गरेका छन्। विराटनगरका लागि लोकेश बमले 7, जर्जियो मुन्सीले 4, त्यसै गरी नरेन भट्टले 4, सेम हाजवेल्टले 22 रन बनाए भने बसिर अहमद 0 रनमै आउट भए। त्यस्तै विराटनगरका रञ्जनले 6, नारायण जोशीले 4 रन बनायो भने सूर्य तामाङ समेत 0 रनमै आउट भए। त्यस्तै विराटनगरका लागि 8 नम्बरमा ब्याटिङमा आएका मार्चण्ड डी ल्याङ्गेले 22 बलमा 2 चौका र 4 छक्का प्रहार गर्दै 39 रनको योगदान गरे भने 12 बलमा प्रतीश ऋषिले 30 रन बनाए पनि जितका लागि भने पर्याप्त हुन सकेन। यस्तै हिजो भएको एनपीएल अन्तर्गतको खेलमा काठमाडौँले लुम्बिनीलाई पराजित गरेको थियो। जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहेको छ भने विराटनगर किङ्स दोस्रो स्थानमा रहेको छ। आजको जितसँगै चितवन राइनोजले जारी प्रतियोगितामा 4 अंक समेत जोड्न सफल भएको छ। साफ महिला च्याम्पियनशीपको तयारीमा रहेको नेपाल अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली इण्डोनेसिया विरूद्ध खेलिरहेको छ। योग्यकार्ता स्थित मागुहाजो रंगशालामा खेल जारी रहेको छ। नेपाल र इण्डोनेसिया अहिलेसम्म एक पटक मात्र आमने सामने भएका छन्। सन् 2019 म्यानमारको मण्डेलमा सम्पन्न एएफसी ओलम्पिक छनौटको दोस्रो चरणमा नेपालले इण्डोनेसियालाई 2-1 गोलले हराएको थियो। खेलमा दुवै गोल स्ट्राइकर साबित्रा भण्डारी साम्बाले गरेकी थिइन्। तर यसपल्ट नेपालले साम्बा बिना नै इण्डोनेसियासँग प्रतिस्पर्धा गरिरहेको छ। अस्ट्रेलियन लीग खेल्ने क्रममा उनले घुँडाको चोट बोकेकी थिइन्। उनको अनुपस्थितिमा टोलीको कप्तानी जिम्मेवारी अञ्जिला तुम्बापो सुब्बाले पाएकी छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.2 डिग्री सेल्सियस, न्यूनतम 6.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस। दिपायलको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको दल दर्ताका लागि 4 दिन समय थप गर्ने आयोगको निर्णय। हालसम्म 106 दलद्वारा निवेदन पेश। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाएर विश्वविद्यालयलाई राजनीति मुक्त गर्नुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको भनाई। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी पुष एक गतेदेखि तीन महिनासम्म बाघ गणना गर्ने। हङकङको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा 13 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा चितवन राइनोजद्वारा विराटनगर किङ्स 48 रनले पराजित। इसका साथ ही साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।